नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। शिक्षक सेवा आयोगले हालै निम्न माध्यमिक विद्यालय तहको लाइसेन्स परीक्षा सम्पन्न गरेको छ। शिक्षकको पाठ्यक्रम, परीक्षा सञ्चालन एवं छनौट नियुक्ति, बढ़ुवा लगायतमा काम गर्दै आएको शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीसँग आयोगका गतिविधि र शिक्षा क्षेत्रको सुधारका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। अध्यक्ष रेग्मी हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ।
धन्यवाद
हजुर। अब यहाँहरूले भर्खरै मात्रै निम्न माध्यमिक विद्यालय तहको लाइसेन्स परीक्षा सम्पन्न गर्नुभएको छ र शिक्षक हुनु अघि एउटा न्यूनतम मापदण्डका रूपमा सरकारले यो लाइसेन्सको परीक्षाहरू सञ्चालन गरिरहेछ। मूल रूपमा यो लाइसेन्स परीक्षा कसरी सञ्चालन भइरहेको छ? अब देशका विभिन्न भागमा ठूलो संख्यामा अहिले शिक्षण पेसाप्रति आकर्षण पनि बढ़ेको छ, लाइसेन्समा सहभागी हुनेहरूको संख्या पनि निकै छ।
हजुर धन्यवाद सन्तोषी। हामीले अस्तिको दिनमा 15 गते मात्रै यो निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गर्यौं र त्यो परीक्षामा लगभग 1,37,000 जति परीक्षार्थीहरू सहभागी हुनुहुन्थ्यो। अब यो परीक्षामा कसरी हामी यो व्यवस्थापन गर्छौं भन्ने सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ अब यो परीक्षाको लागि हामीले शिक्षक सेवा आयोगले नै शिक्षा ऐन तथा नियमावली, शिक्षक सेवा आयोग नियमावलीले अब आयोगको कार्यक्षेत्रहरू निर्धारण गरेको छ। त्यो अनुसार चाहिँ हामी त्यो अध्यापन अनुमति पत्रको लागि पनि आफ्नो पाठ्यक्रम तयार गर्छौँ र त्यो पाठ्यक्रम अनुसार चाहिँ प्रश्नपत्रहरू विज्ञहरूबाट प्रश्नपत्र तयार गरेर उहाँहरूलाई चाहिँ परीक्षा केन्द्र, प्रत्येक परीक्षा केन्द्रमा पठाउने गर्छौँ। र त्योभन्दा अगाडि यो लाइसेन्स हाम्रो वार्षिक कार्यतालिका छ, क्यालेन्डर छ, त्यो अनुसार कुन महिनामा कुन तहको कुन परीक्षा सञ्चालन गर्ने भन्ने एउटा निश्चित चाहिँ छ, अभ्यास छ हाम्रो, त्यो अनुसार हामीले गर्छौँ। र अब यो विज्ञापन प्रकाशन गर्नु पर्यो, दरखास्तहरू आह्वान गर्नु पर्यो र यो पनि अहिले हामीले चाहिँ अलिकति यो प्रविधि मैत्री हुनुपर्छ भन्ने हिसाबमा अनलाइन सिस्टमबाटै दरखास्त आह्वान गर्ने र सम्पूर्ण प्रक्रियाहरू अनलाइनबाटै गर्ने र उहाँहरूको चाहिँ दरखास्त आह्वान गर्ने, दरखास्त स्वीकृत गर्ने र प्रवेश पत्र जेनेरेट गर्नेसम्मका कामहरू त्यो अनलाइनबाटै गर्ने गरेका छौँ। दरखास्त दस्तुरहरू ब्याङ्कमा बुझाउने ती कामहरू पनि र त्यसपछि उहाँहरू चाहिँ उहाँहरूले कुन हामीले यो चाहिँ प्रदेशगत आधारमा गर्ने गरेका छौँ, कुन प्रदेशमा सहभागी हुन चाहनुहुने हो त्यो प्रदेशमा परीक्षा केन्द्रहरू निर्धारण गरेर हामीले चाहिँ त्यो प्रवेश त्यो प्रश्नपत्रहरू त्यहाँ पठाउँछौँ र त्यहाँको त्यो सम्बन्धित प्रदेशको कुन जिल्लामा परीक्षा सञ्चालन हुन्छ, सामान्यतया प्रदेश राजधानी रहेको जिल्ला र त्यहाँ चाहिँ परीक्षार्थीहरू अट्न सकेनन् भने वरिपरिका जिल्लाहरूमा चाहिँ हामीले परीक्षा केन्द्र निर्धारण गर्ने गर्छौँ। त्यहाँ चाहिँ त्यहाँका शिक्षा विकास तथा समन्वय इकाइहरूको सहयोग र समन्वयमा हामीले परीक्षाहरू सञ्चालन गर्छौँ र त्यही सिलसिलामा अस्तिको दिनमा मात्रै हामीले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षा निर्विघ्न सम्पन्न गर्यौं र अब त्यो उत्तर पुस्तिकाहरू आयोगमा आउने क्रम जारी रहेको छ।
हजुर, अब जसरी अब भनौँ न, आयोगले पछिल्लो दिनहरूमा क्यालेण्डरै बनाएर काम गरिरहेको छ, अब यो परीक्षा बाहेकका कामहरू कसरी अघि बढ़िरहेका छन्? आयोगले के गरिरहेछ अहिले?
बडो महत्वपूर्ण र सान्दर्भिक प्रश्न सन्तोषी हो। अब यहाँले नै भन्नुभयो कुन कुन काम भन्दाखेरि, अब हाम्रो आयोगको मुख्य लक्ष्य, मुख्य अभिष्ट भनेको के हो त भन्दाखेरि योग्य शिक्षकहरूको माध्यमबाट एउटा गुणस्तरीय शिक्षा प्रदान गर्ने र उनीहरू त्यो मार्फत चाहिँ एउटा मुलुकको लागि गुणस्तरीय नागरिकहरू तयार गर्ने, त्यो हाम्रो अभिष्ट हो र त्यही अभिष्ट प्राप्तिको लागि हामी चाहिँ कार्यरत छौँ र त्यो सिलसिलामा हामीले गर्दाखेरि अघि नै यहाँले पनि गर्नुभयो, सबभन्दा पहिला शिक्षक पदमा नियुक्ति हुनको लागि त्यो व्यक्ति चाहिँ कतिको छ, उसको सुरुमै एउटा चाहिँ ऊ शिक्षक पदको लागि उम्मेदवार हुनै योग्य छ कि छैन भनेर पहिला त हामी अध्यापन अनुमति पत्रको परीक्षा लिन्छौँ। त्यसपछि हामीले चाहिँ अब यो शिक्षा विकास तथा समन्वय शिक्षा तथा मानव स्रोत विकास केन्द्र भन्ने छ, पहिला साबित हामी शिक्षा विभाग भन्थ्यौँ, त्यहाँबाट चाहिँ हामी शिक्षक पदको माग सङ्कलन गर्ने गर्छौँ, कुन पदको कुन तहको कुन श्रेणीमा कति पदहरू रिक्त छन् त्यसको आधारमा हामी चाहिँ विज्ञापन प्रकाशन गरेर अनि मूल परीक्षा सञ्चालन गर्छौँ। मूल परीक्षा सञ्चालन गर्दाखेरि चाहिँ यो दुई चरणमा हुन्छ, एउटा हामी सामान्य परीक्षा भन्छौँ त्यो चाहिँ वस्तुगत प्रश्नहरूको आधारमा हुन्छ र त्यो मूल त्यो सामान्य परीक्षाबाट उत्तीर्ण भएकाहरू परीक्षार्थीहरूको पनि अनि हामी विषयगत परीक्षा सञ्चालन गर्छौँ र त्यो विषयगत परीक्षामा पनि उत्तीर्ण भएका उम्मेदवारहरू अन्तर्वार्ताको क्रममा जान्छन् र आवश्यकता अनुसार प्रयोगत्मक परीक्षामा पनि जान्छन्। यसरी छनौट भएर विभिन्न तीन चार तहबाट छनौट हुँदै गएर अनि त्यो सफल उम्मेदवारहरू नियुक्तिको लागि सिफारिस हुने त्यो अभ्यास हामीले गरेका छौँ र त्यही अनुसार नै अहिले कामहरू नियमित रूपमा भइरहेका छन्।
हजुर, अब जसरी हामी चाहिँ पछिल्लो दिनमा अझै बढी प्रश्नहरू उठिरहेका छन् हाम्रो शिक्षालाई लिएर, हाम्रो शिक्षाको गुणस्तरीयतालाई लिएर, यसमा चाहिँ आयोगको किनभने यहाँलाई मैले सोधिरहेको छु भने शिक्षक नै शिक्षाको भनौँ न एउटा उज्यालोतिर लैजाने चाहिँ बाटोको पथ प्रदर्शक भएको हुनाले अब शिक्षकहरूको चाहिँ नियुक्तिको सन्दर्भमा उहाँहरूको पाठ्यक्रमका सन्दर्भमा उहाँहरूलाई जसरी हामी चाहिँ छनौट गर्छौं यसमा चाहिँ हामीले कसरी यहाँले अघि पनि भन्नुभयो कि योग्य शिक्षक छनौट गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने र गुणस्तरीय नागरिक योग्य नागरिक मुलुकका लागि बनाउने भनेर यो प्रक्रिया चाहिँ कसरी समयानुकूल या समसामयिक बनाउँदै लगिएको छ
यस सन्दर्भमा कुरा गर्दाखेरि सन्तोषी अब जस्तो मैले अघि नै पनि निवेदन गरेँ हामीले सबभन्दा पहिला त त्यो शिक्षक पदमा उम्मेदवार हुनको लागि त्यो सम्बन्धित व्यक्तिको आवश्यक न्यूनतम योग्यताहरू के हो त्यो उसमा गर्नुपर्ने हुन्छ। त्यो चाहिँ शिक्षा ऐन र हाम्रो शिक्षक सेवा आयोग नियमावलीले नै स्पष्ट व्याख्या गरेको छ र त्यस सन्दर्भमा कुरा गर्दाखेरि शिक्षण पेसा भनौँ शिक्षण कार्य भनेको अलिकति विशिष्टीकृत अलिकति प्राविधिक प्रकृतिको पनि काम भएको हुँदाखेरि शिक्षण पदमा उम्मेदवार हुनको लागि कुनै पनि व्यक्तिलाई तालिम अनिवार्य गरिएको छ है। त्यसले पनि उसमा अलिकति शिक्षणको व्यावहारिक ज्ञान सिप अभ्यास उसमा चाहिँ हुन सकोस् भन्ने हिसाबले त्यो तालिम प्राप्त नगरेको व्यक्ति शिक्षक पदमा उम्मेदवार हुनको लागि नै योग्य हुँदैन। अब अहिले तालिम दिने संस्थाहरू मुलुकमा उनीहरूको अभाव खड्किरहेको छ त्यसले गर्दा त्यसको विकल्पको रूपमा चाहिँ शिक्षा शास्त्र पढेको त्यो पढेको व्यक्ति भइसकेपछि शिक्षा विषय लिएर पढेको अध्ययन गरेको त्यो किनभने शिक्षा विषयमा स्वाभाविक रूपमै त्यो तालिमको कम्पोनेन्ट चाहिँ त्यहाँ समावेश भएको हुन्छ त्यसले गर्दाखेरि शिक्षा विषय पढेको व्यक्तिलाई पनि तालिम लिएको मानेर हामीले चाहिँ उसलाई योग्य मान्ने गरेका छौँ। उनीहरूलाई मात्र समा परीक्षामा सहभागी हुन पाउने एउटा व्यवस्था त्यो गरेका छौँ। दोस्रो मैले अघि नै पनि निवेदन गरेँ यी विभिन्न चरणका अध्यापन अनुमति पत्रको परीक्षा भयो त्यसपछि चाहिँ मूल परीक्षाको पनि त्यो वस्तुगत सामान्य परीक्षामा चाहिँ सम्मिलित हुनु पर्यो विषयगत परीक्षामा सम्मिलित हुनु पर्यो उत्तीर्ण हुनु पर्यो अन्तर्वार्तामा हुनु पर्यो यी विविध चरणहरू पार गरेर आउँदाखेरि त्यो व्यक्ति चाहिँ शिक्षक पदमा चाहिँ नियुक्ति हुनको लागि योग्य हुन्छ भन्ने मान्यतामा हामीले अभ्यास गरेका छौँ र यसको उसमा यस सन्दर्भमा कुरा गर्दाखेरि मलाई चाहिँ के लाग्छ भने एकदम गहनै अनुसन्धान भएको त छैन तथापि हामीले जुन फिडब्याकहरू पाइरहेका छौँ शिक्षक सेवा आयोगबाट सिफारिस भएर गएका व्यक्तिहरूको कक्षा कोठामा चाहिँ कार्य सम्पादनको स्तर राम्रो छ उनीहरूले चाहिँ राम्रो ढङ्गले चाहिँ अध्यापन कार्यहरू गरिरहेका छन् भन्ने त्यो फिडब्याकहरू चाहिँ हामीलाई प्राप्त भएको छ। त्यसले गर्दाखेरि मलाई लाग्छ गुणस्तरीयतालाई सुनिश्चित गर्ने दिशामा शिक्षक सेवा आयोगको जुन छनौट प्रणाली छ त्यो कामयाबी छ र त्यसले चाहिँ राम्रै काम गरिरहेको छ भन्ने लाग्छ। यस सन्दर्भमा कुरा गर्दाखेरि अब जस्तो भनौँ हामीले पाठ्यक्रम निर्माण त्यो सम्बन्धित उम्मेदवारले परीक्षा दिनको लागि गर्नको लागि पाठ्यक्रम निर्माणदेखि नै विश्वविद्यालयका प्राध्यापकहरू किनभने हामीलाई शिक्षक पदको लागि आपूर्ति गर्ने ठाउँ भनेको जनशक्ति आपूर्ति गर्ने ठाउँ भनेको विश्वविद्यालय हो त्यहाँको ग्रेजुएटहरू नै यहाँ चाहिँ हुन्छन्। विश्वविद्यालयका प्राध्यापकहरू शिक्षक प्रतिनिधिहरू सम्बन्धित विषयका पाठ्यक्रमका विशेषज्ञहरू सबै सम्मिलित भएर पाठ्यक्रम निर्माण गर्ने त्यसको चाहिँ रिभिजन गर्ने यी अभ्यासहरू गरेका छौँ र त्यसको आधारमा एउटा निष्पक्ष स्वतन्त्र र विश्वसनीय ढङ्गले परीक्षा सञ्चालन गरेर योग्यहरू मध्येबाट पनि योग्यतम उम्मेदवारहरूलाई छनौट गरे र शिक्षक पदमा सिफारिस गर्ने हाम्रो त्यो अभ्यास रहिरहेको छ र यसले राम्रै चाहिँ दिए राम्रै नतिजा दिएको छ भन्ने हामीलाई लाग्छ।
हजुर, जस्तो अब शिक्षकहरूको मूल्याङ्कनको पनि काम आयोगले गरिरहेको हुनाले हाम्रा शिक्षकहरू कस्ता छन्, हाम्रा शिक्षकहरूले कस्तो शिक्षण सिकाइ गरिरहेका छन्, हुन त यहाँले अघिको जिज्ञासामा पनि केही कुराहरू भन्नुभयो, यद्यपि प्रश्नहरू त्यसैमा छ कि हाम्रो प्रश्नहरू उठाइने गरेको छ, हाम्रो शिक्षा राम्रो भएन, यद्यपि त्यसको त्यो वास्तविकता होइन किनभने हामी उच्च अध्ययनका लागि विदेश गएका यदि नेपालीहरूको हेर्ने हो भने पनि उनीहरूले त्यहाँ निकै राम्रो नतिजाहरू निकालेका छन्, कार्यक्षेत्रमा पनि नेपालीहरू अब्बलै छन् बाहिर गएर, यद्यपि जसरी प्रश्नहरू उठ्ने गरेको छ नि हाम्रो शिक्षा क्षेत्रै भएन, शिक्षा स्तर भएन, शिक्षा भएन, यी किन यस्ता खालको प्रश्नहरू उठ्छ, हाम्रो शिक्षकहरू कस्ता छन्, शिक्षण सिकाइ कस्तो छ?
यसलाई अलिकति अलि समग्रतामा हेरिनुपर्छ जस्तो लाग्छ सन्तोषजी। यो चाहिँ कस्तो भने अलिकति शिक्षण पेसामा चाहिँ यो गर्दाखेरि अब धेरै अत्यधिक राजनीतिकरण पनि गरिएको छ, त्यो कारणले गर्दाखेरि पनि शिक्षकहरू योग्य शिक्षकहरू जान्छन्, शिक्षण योग्य उम्मेदवारहरू शिक्षण पेसामा जान्छन्, तर गइसकेपछि त्यहाँ चाहिँ अलिकति राजनीतिक प्रभावहरू चाहिँ बढी हुने, अनि शिक्षकहरू आफै पनि शिक्षण इतरका पेसा क्रियाकलापहरू भनौँ न राजनीतिक गतिविधि अथवा अन्य सामाजिक गतिविधि अथवा अन्य उसमा चाहिँ बढी संलग्न हुने त्यो पनि छ। शिक्षकहरूलाई चाहिँ अलिकति मोटिभेसनल फ्याक्टरहरू तिनीहरूको पनि अलिकति कमी हो कि जस्तो त्यो पनि देखिएको छ। यी विविध कारणहरूले गर्दाखेरि शिक्षकहरू हामीले योग्य शिक्षकहरू त नियुक्ति गरेर पठाउँछौँ, तर पनि उनीहरूबाट जुन किसिमको चाहिँ नतिजा हामीले प्राप्त गर्नु पर्थ्यो, यद्यपि मैले अघि नै पनि भने कि उनीहरूको शिक्षक सेवा आयोगबाट सिफारिस भएर गएका शिक्षकहरूको कार्य सम्पादन राम्रो देखिएको छ, उनीहरू अझ बढी समर्पित भएर शिक्षण पेसामा लाग्न सके भने अझ राम्रो परिणाम आउँथ्यो भन्ने हामीलाई पनि लाग्छ। र त्यसलाई गर्दाखेरि अलिकति मैले अघि नै भने अलि समग्रतामा सोचेर शिक्षकहरूलाई राजनीतिबाट मुक्त कसरी गर्न सकिन्छ, हामीले योग्य मान्छे त सिफारिस गरेर पठाउँछौँ तर उसलाई चाहिँ त्यो मात्र पर्याप्त हुँदैन, उसलाई चाहिँ समय समयमा रिफ्रेसर तालिमहरू दिने, वृत्ति विकासका अरू अवसरहरू प्रदान गर्ने, उनीहरूका होइन सेवा सुविधा का शर्तहरूमा चाहिँ समयानुकूल सुधार गर्दै जाने र एउटा समग्र शिक्षा प्रणालीलाई नै नीतिगत तहमै सम्बोधन गरेर कसरी सुधार गर्न सकिन्छ, ती दिशाहरूमा चाहिँ काम गर्दै जाने हो भने अझ राम्रो नतिजा प्राप्त गर्न सकिन्थ्यो भन्ने हामीलाई पनि लागेको छ।
हजुर, जस्तो अब कानुनी व्यवस्थाहरू समयानुकूल बनाउने प्रयासहरू भइरहेको छ, योसँग सम्बन्धित विधेयक पनि तयारी अवस्थामा छ, यद्यपि जसरी भनौँ न यहाँले भनेका जस्ता जुन समस्याहरू छन् यद्यपि कतिपय राम्रा पक्षहरू पनि छन्, त्यसका नतिजाहरू पनि राम्रा छन्, कहीँ न कहीँ जुन समस्याहरू छन् यसका समस्या समाधानका विकल्पहरू चाहिँ के हुन्? जस्तो अब उदाहरणको लागि अधिकांश शिक्षकहरू स्थानीय तहमै अथवा जहाँ घरवास छ त्यही छेउछाउमै हुने, त्यसका कारणले उहाँहरूलाई राजनीतिले छुने या पेसा व्यवसायले अरू पेसा व्यवसायले पनि छुने जुन अवस्था देखिएको छ, अब योबाट अलिकति कम गरेर यहाँले भनेको जस्तो ठ्याक्कै लक्षित उद्देश्यमै केन्द्रित गराउनका लागि विकल्पहरू केही सोचिएको छ अथवा सोच्नुपर्ने हुन सक्छ?
अब यस सन्दर्भमा कुरा गर्दाखेरि त अब सबभन्दा पहिलो त अब एउटा भनौँ न के हुनसक्छ भन्दाखेरि नीतिगत र कानुनी रूपमै अब यो पक्षलाई सोच्नुपर्छ, सम्बोधन गरिनुपर्छ जस्तो लाग्छ। जस्तो भनौँ अब हाम्रो संविधान आयो, 9 वर्ष भइसक्यो होइन, संविधानले होइन हिजोको जुन शिक्षा प्रणाली थियो विद्यालय तहको शिक्षा भनौँ त्यसमा चाहिँ एउटा व्यापक परिवर्तन गरेका छ। हिजो हामी प्राथमिक निम्न माध्यमिक माध्यमिक र उच्च माध्यमिक गरेर विद्यालयकै शिक्षा 4 तहमा थियो, अहिले आधारभूत र माध्यमिक शिक्षा भन्यो, तदनुकूलको अब शिक्षा होइन अहिलेसम्म पनि आउन सकेको छैन होइन, अब यद्यपि अब यो सम्बन्धी विधेयक चाहिँ संसदमा विचाराधीन छ तर पनि अब त्यो छलफलकै क्रममा छ र कहिले पारित हुन्छ टुङ्गो छैन। हामी अझै पनि मैले अघि नै निवेदन गरेँ संविधानले 2 तहको शिक्षा भने पनि हामी शिक्षक सेवा आयोग आफै पनि 3 तहका शिक्षकहरूको पदपूर्तिमा गरि लागिराखेको छ होइन, प्राथमिक निम्न माध्यमिक र माध्यमिक भनेर पुरानो तहमा उच्च माध्यमिकहरूको यो इस्युलाई अहिलेसम्म पनि सम्बोधन गर्न सकिएको छैन, उहाँहरूका आफ्नै समस्याहरू छन्, आफ्नै गुनासाहरू आफ्नै ग्रिभान्सेसहरू छन् होइन, यी कुराहरूलाई पनि नीतिगत तहमा सम्बोधन गरिनुपर्छ। उनीहरूको अब सेवा सुविधाले पर्याप्त भएन भन्ने गुनासोहरू पनि उहाँहरूबाट आइरहेको छ, त्यसले गर्दाखेरि पनि उहाँहरूमा चाहिँ अलिकति जुन मनोबलका साथ उसमा लाग्नु पर्थ्यो त्यो हुन नसकेको हो कि भन्ने छ। तेस्रो अब भनौँ हामीले अब शिक्षक पदहरू आपूर्ति गर्दाखेरि चाहिँ अब शिक्षक स्थायी स्वीकृत नेपाल सरकारबाट स्वीकृत दरबन्दी जुन हो त्यसमा मात्रै पदपूर्ति गर्छौँ। त्योभन्दा धेरै शिक्षकहरू यो हाम्रो फेरिभन्दा बाहिरबाट कार्यरत हुनुहुन्छ, जस्तो राहत शिक्षकहरू भन्ने हुनुहुन्छ 40,000 लगभग हुनुहुन्छ, उहाँहरू पनि आफ्नो वृत्ति विकासको सुनिश्चितता भएन भनेर आवाजहरू उठाइराख्नु भएको छ, त्यसले पनि उहाँहरूको चाहिँ मोटिभेसनमा असर गरेको छ। उच्च माध्यमिक तहका शिक्षकहरू पनि त्यही उसमा हुनुहुन्छ, हामीहरूको वृत्ति विकासको सुनिश्चितता भएन भन्ने। त्यस्तै अब अहिले अब विद्यालय व्यवस्थापनको जिम्मा चाहिँ स्थानीय तहलाई दिइएको छ, स्थानीय तहले चाहिँ आफैले पनि शिक्षक आफ्नै स्रोतबाट पनि शिक्षकहरू बाधा गरेको छ, अरू निजी स्रोतबाट बाधा थुप्रै शिक्षकहरू हुनुहुन्छ जसको चाहिँ वृत्ति विकासका अवसरहरू चाहिँ सुनिश्चित गरिएको हुन सकेको छैन। र अर्को कुरा मलाई लाग्छ सन्तोषी, अब यो हामीले सोच्नुपर्ने विषय चाहिँ हाम्रो अलिकति माइन्ड सेटमै पनि परिवर्तन गर्नुपर्ने हो कि भने जस्तो लाग्छ। जस्तो हामी हाम्रो भनेको हामी नीति निर्माण तहमै बस्ने, जस्तो संविधानले मैले अघि नै भने स्थानीय तहलाई होइन विद्यालय व्यवस्थापनको जिम्मा दियो, तर हामी जो यहाँ केन्द्रमा छौँ हामी अझै पनि त्यो पुरानै ढङ्गनीबाट अझ मुक्त हुन सकेका छैनौँ। कुनै न कुनै हिसाबले केन्द्रको सङ्घको त्यहाँ चाहिँ नियन्त्रण अथवा चाहिँ हुनुपर्छ, से सुनिनुपर्छ भन्ने त्यो मनोविज्ञानले अझै पनि काम गरिरहेको छ। त्यसले गर्दाखेरि स्थानीय तह र अब सङ्घको बिचमा चाहिँ एक हिसाबले द्वन्द्व छँदैछ, बिचमा प्रवेश छ, उसले चाहिँ के गर्ने के नगर्ने भन्ने पनि अझ अन्य हुन्छ। त्यसो यी विषयहरूलाई सम्बोधन गर्नको लागि अलिकति नीतिगत तहमै सोचिनु पर्छ जस्तो लागेको छ हामीलाई पनि।
हजुर, अब अध्यक्षज्यू जसरी भनौँ न शिक्षकहरूमाथि आरोपित गरिने गरिएको छ शिक्षकहरूलाई कि राजनीतिमा लागे भनेर होइन, यद्यपि अब पार्टीकारिता आफैमा या पक्षधरता आफैमा त्यो कतिको ठिक हो त्यो विषयमा बहसहरू भइरहेको छ, त्यो आम मानिसले त्यस विषयमा छुट्याउलान् अथवा त्यसका कमी कमजोरीहरू विस्तारै कानूनले र समाजले त्यसलाई अलग गर्ने प्रयास गर्ला, यद्यपि शिक्षकहरू नेपालमा मूलत हेर्ने भने अधिकारका लागि उहाँहरूको जुन योगदान छ, अब सिकाउने त त्यही हो नि त, तपाईँहरूको यो अधिकार छ, तपाईँहरूको यो स्वतन्त्रता छ, बच्चादेखि नै हामी बाल अधिकारका कुरा गर्छौं, त्यसपछि महिला अधिकार भनौँ न विभिन्न समुदायका अधिकारका कुरा स्वतन्त्रताका कुरा, अब यो त वास्तवमा उनीहरूको भूमिका पनि हो, र यदि हामीले अघिल्लो पुस्तामा हेर्ने भने त नेताहरू पनि अधिकांश शिक्षक नै हुनुहुन्थ्यो, शिक्षण पेसाबाटै आउनु भएको थियो। हजुर, अब त्यो त्यो पृष्ठभूमिमा यहाँले अघि भने जस्तो जुन ढङ्गढङ्गी छ नि, अब यसको यो कसरी चाहिँ ठ्याक्कै दुध र पानी छुट्याउने भने जस्तो यो कसरी हुन्छ? यो
अब यो सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ सन्तोषी, अब जस्तो के भने अब शिक्षणहरूले अब यहाँले जुन कुरा गर्नुभयो होइन, विद्यार्थीहरूलाई चाहिँ अधिकारका कुराहरू सिकाउने एउटा सामाजिक संस्कार विधि व्यवहार पद्धतिहरूको बारेमा चाहिँ शिक्षा दिने, हाम्रा असल अभ्यासहरूको बारेमा जानकारी दिने, ती कुराहरू गर्नु त छँदैछ, गर्नु पनि पर्छ, तर त्यसलाई चाहिँ अलिकति राजनीति निरपेक्ष राखेर कसरी होइन, राजनीति एउटा पक्ष भयो तर यी कुरा जुन हाम्रा नैसर्गिक कुराहरू छन् यी कुराहरूलाई चाहिँ प्रवर्धन गर्ने प्रमोट गर्ने र त्यो उसलाई चाहिँ बालबालिकाहरूलाई सानैदेखि चाहिँ दीक्षित तुल्याएर एउटा संस्कारयुक्त सुशिक्षित नागरिक तयार गर्ने दायित्व त शिक्षकहरूकै हो। त्योदेखि बाहेक विद्यालयदेखि बाहेक पनि अघि नै पनि यहाँले भन्नुभयो अधिकांश शिक्षकहरू स्थानीय हुनुहुन्छ, स्थानीय तहमै परिचित ती नै बिजेको ती नै जनजीवनसँग पुरापुर परिचित र अभ्यस्त व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूले समाजमा जति प्रभाव पार्न सक्नुहुन्छ अरूले सक्दैन, त्यसैले गर्दाखेरि पनि शिक्षकहरू सम्मानित छन्। त्यो हुँदाखेरि उहाँहरूले आफ्नो भूमिकालाई पनि राम्रोसँग गरेर एउटा राजनीति निरपेक्ष एउटा संस्कारयुक्त र आधुनिक शिक्षा दिनमा चाहिँ उहाँहरू पनि प्रतिबद्ध हुनुपर्छ। अब त्यसलाई चाहिँ अब हाम्रो शिक्षा नियमावलीले पनि केही त उ गरेका छ, उहाँका आचरण सम्बन्धी नियमहरू राजनीतिमा भाग लिन नहुने, यद्यपि व्यक्तिको सबै व्यक्तिमा राजनीतिक चेतना हुन्छ तथापि त्यसले चाहिँ राजनीतिक हिसाबले विद्यार्थीहरूलाई इन्डक्ट्रिनेट गर्ने उनीहरूलाई चाहिँ दीक्षित तुल्याउने त्यो कामबाट चाहिँ पृथक रहेर दिनुपर्छ र मलाई लाग्छ अब राजनीति निरपेक्ष त हुनै पर्छ, त्यो भइदियो भने एउटा राजनीतिक विभाजन चाहिँ गर्ने खालको अभ्यास र शिक्षकहरू संलग्न रहनुभयो भने त्यो त समाजको लागि र मुलुकको लागि पनि प्रत्युत्पादक हुन्छ। र यसो चाहिँ किन हुन सकिरहेको छैन त भन्दाखेरि, अब हामी कहाँ पनि, हामी अब केन्द्रीय तहमा अलिकति नीतिगत तहमा जो कानुन कार्यान्वयन गर्ने तहमा छौँ उहाँहरूमै पनि प्रतिबद्धताको अभाव हो कि, र यहाँ अलिकति अघि नै यहाँले भन्नुभयो सबै त्यही पृष्ठभूमिबाट आएका नेताहरू हुनुहुन्छ नीति निर्माणको तहमा पनि, ए हामीले चाहिँ हामी यही पृष्ठभूमिबाट आएको त्यसमा यिनीहरूलाई किन नदिने भन्ने त्यो होला, तर त्यो चाहिँ ठिक होइन। र त्यसलाई चाहिँ उयो गरेर राजनीति निरपेक्ष गुणस्तरीय शिक्षाको लागि शिक्षकहरूलाई उत्प्रेरित गर्नुपर्छ, र त्यसको लागि भइरहेका कानुनहरूमा पनि त्यो व्यवस्था छ त्यसको पनि प्रभावकारी कार्यान्वयन हुनु पर्यो। थप के गर्न सकिन्छ उनीहरूलाई राजनीतिबाट अलिकति तटस्थ तुल्याएर गर्नको लागि त्यतातिर त लाग्नु नै पर्ने हुन्छ।
हजुर, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ, हामी कुराकानी गरिरहेका छौँ शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीसँग। अध्यक्षज्यू, जस्तो अब यहाँहरूकै आयोगकै कुरा गरौँ न, आयोगको जुन कामको चाहिँ चाप छ अथवा जुन चाहिँ संख्या छ त्यो बढेर गएको छ, आयोगका चाहिँ अप्ठ्याराहरू के छन्, आयोगले कसरी काम गरिरहेको छ, आयोगका चुनौतीहरू के छन्, आयोगलाई सरकारका विभिन्न निकायहरूबाट हुनुपर्ने जतिको चाहिँ साथ सहयोग छ कि छैन, आयोगले आफै कसरी काम गरिरहेछ,
यो चाहिँ बडो पेचिलो प्रश्न छ सन्तोषजी। अब आयोग मैले अघि नै पनि भने, अब हामी यहाँ केन्द्रमा छौँ र सानो जनशक्ति छ, जम्मा 30-40 जनाको, तर कार्य जिम्मेवारी भने असाध्यै ठुलो छ भने नि। अब यो मैले अब अस्ति मात्रै जुन निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षा भयो त्यो झन्डै 1,40,000-1,37,000 जति परीक्षार्थीहरू सहभागी हुनुहुन्थ्यो, त्यो भनेको असाध्यै ठुलो संख्या हो। पदपूर्ति गर्ने सिलसिलामा मलाई लाग्छ यो सबभन्दा ठुलो संख्या हो अहिलेसम्मकै। यो अरू निकाय जस्तो लोकसेवा आयोगले पनि परीक्षाहरू सञ्चालन गर्छ, यो ठुलो संख्यामा चाहिँ गर्न सक्दैन। त्यो गर्नको लागि हामीसँग पर्याप्त जनशक्ति छैन, साधन स्रोतहरू छैन। अब कमसे कम पनि प्रदेश स्तरमा हाम्रो उपस्थिति भइदिन सकेको भए त्यहाँबाट पनि कामहरू चाहिँ अलिकति समन्वयात्मक ढङ्गले गर्न सजिलो हुन्थ्यो, त्यो पनि हुन सकेका छैन। यी कुराहरू त छँदैछ। अब खालि हाम्रो एउटा चाहिँ कामप्रतिको प्रतिबद्धता र अलिकति समन्वय भनौँ न, प्रदेशका कार्यालयहरू, प्रदेश शिक्षा निर्देशनालय छ, अनि त्यसपछि जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ, उनीहरूको साथ समन्वय र सहयोगबाट यो कामहरू सम्पादन हुन सकिराखेका छ। साधन स्रोतको अभाव त छँदैछ। त्योदेखि बाहेक अरू अलिकति कस्तो भने, अलि ओभरअल उसमा कुरा गर्दाखेरि पनि थुप्रै समस्या र चुनौतीहरू छन्। मैले अघि नै पनि निवेदन गरेँ, सङ्घ प्रदेश र स्थानीय तहको बिचमा पर्याप्त समन्वय र सहकार्य जुन हुनु पर्थ्यो त्यो चाहिँ हुन सकिराखेको छैन कि भने जस्तो पनि देखिँदैछ। अर्को कुरा चाहिँ गर्दाखेरि, अब मैले पहिल्यै पनि भने, हामी चाहिँ होइन दुई तहको शिक्षा भनेर संविधानले भने पनि यो तीन तहमा अझै पनि गइरहेछौँ, त्यो नै सम्बोधन हुन सकेको छैन। त्यसमा पनि उच्च माध्यमिक तहको सम्बोधनै हुन सकेको छैन। कतिपय उसमा अवस्थामा चाहिँ हामीले चाहिए जति संख्यामा कुनै विषयहरूमा पर्याप्त उम्मेदवारहरू पनि पाउन नसकिने हो कि भने जस्तो त्यो स्थिति पनि देखिएको छ है। त्यसले गर्दाखेरि विश्वविद्यालयले जुन किसिमको जनशक्ति सप्लाई गर्छ र हाम्रो विद्यालयमा कस्तो किसिमको जनशक्ति चाहिने हो त्यो बिचमा डिमान्ड साइड र सप्लाई साइडमा पनि अलिकति मिसम्याच छ कि जस्तो त्यो पनि देखिरहेको छ। र अर्को ठुलो समस्या भनेको, हामीले यति धेरै मेहनत गरेर यत्रो साधन र स्रोत खर्च गरेर योग्य उम्मेदवारहरू उहाँ चाहिँ सिफारिस गरेर पठाउँछौँ, तर तिनीहरूको रिटेन्सनको समस्या, तिनीहरूलाई चाहिँ त्यो पेसामा टिकाइराख्ने समस्या चाहिँ बडो पेचिलो बनेर आएको छ। त्यो कस्तो भने, यो मान्छे चाहिँ यतिका चरणहरू पार गरेर आएको निश्चय नै योग्य मान्छे हुन्छ, त्यो योग्य मान्छे अन्य उसमा पनि त्यो सजिलै पास गर्छ, लोकसेवाका परीक्षाहरू सजिलै पास गर्छ, र ऊ लोकसेवा पास गर्यो भने शिक्षण पेसा छोडेर लोकसेवातिर जान्छ, तल्लो तहमै भए पनि ऊ उता जान्छ भने शिक्षण पेसामा योग्य शिक्षकहरूलाई टिकाइराख्ने समस्या पनि छ। यो ठुलो चुनौती भएको छ र यसले गर्दाखेरि हामीले आपूर्ति त गर्दै जाने तर विद्यालयमा शिक्षकको अभाव हुने, हामी पनि अहिले पनि देख्छौँ सामाजिक सञ्जालहरूमा, पत्र पत्रिकाहरू विज्ञापन देख्छौँ, त्यो अस्थायी करारमा नियुक्ति गर्नको लागि 4th विज्ञापन, 5th विज्ञापन भनेर लगातार विज्ञापनहरू आइरहेछन्। शिक्षणमा चाहिँ मान्छेहरू जान चाहिँ अझै पनि उभिरहेका छैन भनेको मतलब शिक्षकहरूलाई अझै पनि शिक्षण पेसालाई अझै आकर्षक पेसाको रूपमा स्थापित गर्न पनि चुनौती छ। यी विविध चुनौतीहरू छन् र त्यसलाई चाहिँ ती चुनौतीहरू सामना गर्न हामी सबै शिक्षक सेवा आयोग मात्रै होइन कि शिक्षा मन्त्रालय छ, स्थानीय तहहरू छन्, प्रदेशमा छ, ओभरअल नीति निर्माणको तहमा संलग्न जो जो हुनुहुन्छ, विश्वविद्यालयहरू छन्, ती सबै
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रिग्मी। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापा सहित सन्तोष रिग्मी बिदा हुन्छु। नमस्कार।